आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो जयमसी नमस्कार अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी बाइबलको नयाँ नियम रोमीको पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी बाइबल अध्ययन रोमी 3 अध्याय 21 पददेखि लिएर 31 पदसम्म अध्ययन गर्नेछौं। यहाँ हामी देख्छौ परमेश्वरबाट धार्मिकताको उपलब्ध। रोमी 3 अध्याय 21 पदमा यस प्रकार लेखिएको छ, तर अब त व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। मित्र, यो धार्मिकता परमेश्वरले प्रदान गर्नुहुन्छ। ख्रिष्ट हाम्रो धार्मिकता बन्नुभएको छ। पहिलो कुरन्थी 1 अध्याय 30 पदमा भनिएको छ, तर उहाँद्वारा तिमीहरू ख्रिष्ट येशूमा भएका छौ, जो हाम्रो निम्ति परमेश्वरबाट आएका ज्ञान, धार्मिकता, पवित्रता र उद्धार हुनुभएको छ। उही समयमा हामीलाई दोस्रो कुरन्थी 5:21 पदमा पनि भनिएको छ, हामी उहाँको वा उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तुल्याउनु भयो। मित्र, यो कुरा हामीले बुझ्न आवश्यक छ कि परमेश्वर नै एक हुनुहुन्छ जसले यो धार्मिकताको प्रदान गर्नुहुन्छ। यसको निम्ति तपाईँ र म काम गर्न सक्दैनौ, बरु परमेश्वरले नै हामीलाई यो प्रदान गरिदिनु भएको छ। जुन धार्मिकता परमेश्वर माग गर्नुहुन्छ, परमेश्वरले त्यो मागको प्रदान गर्नुहुन्छ। यो धार्मिकता व्यवस्थाद्वारा प्राप्त गर्न सकिँदैन वा कुनै धर्म कर्म गरेर वा परमेश्वरको व्यवस्था पालनद्वारा यसको प्राप्त गर्न सकिँदैन। परमेश्वरले व्यवस्था पालनद्वारा उद्धार दिन सक्नुहुन्न। साधारण कारण यही हो कि कोही पनि व्यवस्थाको पूर्ण रूपमा पालन गर्न सक्दैन। परमेश्वरले अपूर्णता ग्रहण गर्न सक्नुहुन्न र हामी पूर्णताको दिन सक्दैनौ। त्यसकारण उहाँले हामीलाई व्यवस्थाद्वारा उद्धार दिन सक्नुहुन्न। 21 पदको अन्तिम खण्डमा भनिएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। यसको अर्थ हो कि यसको विषयमा, अर्थात यस नयाँ धार्मिकता जुन येशू ख्रिष्ट हुनुहुन्छ, व्यवस्था र अगमवक्ताहरूले गवाही दिएका थिए। यो कुरा हामीले पुरानो नियममा स्पष्ट देख्छौ। मित्र, दुवै व्यवस्था र अगमवक्ताहरूले यो धार्मिकताको गवाही दिए थिए जुन परमेश्वरले ख्रिष्टमा प्रदान गरिदिनुभयो। 22 पदमा भनिएको छ, येशू ख्रिष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन। जब म नयाँ विश्वासी थिएँ, मैले सोच्थे कि परमेश्वरको अनुग्रह अति नै खराब पापीहरूलाई बचाउन जानु पर्दछ, तर ती व्यक्तिहरू कहाँ जानु पर्दैन जो त्यति धेरै खराब छैनन्। तर अहिले म जान्दछु कि परमेश्वरको अनुग्रह हामी सबै कहाँसम्म जानुपर्छ। हामी सबै ख्रिष्ट बिना गुमेका निन्दित व्यक्तिहरू हौं, या तपाईँ ख्रिष्टमा पूर्ण रूपमा उद्धार पाएको जन हुनुहुन्छ, या ख्रिष्ट बिना पूर्ण रूपमा गुमेको निन्दित व्यक्ति हुनुहुन्छ। हामी सबैलाई ख्रिष्टको धार्मिकताको आवश्यक छ, त्यहाँ कुनै भेद छैन। ख्रिष्टको धार्मिकता हामी कहाँ ख्रिष्टमा हाम्रो विश्वासद्वारा आउँछ। यो धार्मिकता धर्म कर्मद्वारा प्राप्त गरिँदैन। आउनुहोस् यो दुई पदलाई एकसाथ हेरौं। 22 र 23 पदमा भनिएको छ, येशू ख्रिष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। मित्र, यहाँ धार्मिकता विश्वासद्वारा आउँदछ भनी देख्दछौ, कर्महरूद्वारा होइन। प्रभु येशूले स्पष्ट पार्नुभयो जब तिनीहरूले उहाँलाई सोधे, युहन्ना 6:28-29 पदमा, परमेश्वरको काम गर्नलाई हामीले के गर्नुपर्छ। येशूले तिनीहरूलाई जवाब दिनुभयो, जसलाई उहाँले पठाउनुभयो उसलाई विश्वास गर। अनि यो परमेश्वरको धार्मिकताको प्राप्त गर्ने बारेमा महत्वपूर्ण कुरा चाहिँ तपाईँको विश्वासमा केही सद्गुण वा विश्वास गरेमा केही सद्गुण भएकोले गर्दा होइन, किनभने वास्तवमा विश्वास तपाईँको पक्षबाट कुनै काम होइन। विश्वासको सार महत्वपूर्ण कुरो हो। स्पर्जनले यसलाई यसरी भने, ख्रिष्टमा तिम्रो आशाले तिमीलाई उद्धार गर्दैन, तर ख्रिष्टले ख्रिष्टमा भएको तिम्रो आनन्द हर्षले तिमीलाई उद्धार दिँदैन, अनि ख्रिष्टमा तिम्रो विश्वासले पनि तिमीलाई उद्धार दिँदैन। यद्यपि यो एक माध्यम भए तापनि, तर यो ख्रिष्टको रगत र उहाँको सद्गुणले उद्धार गर्दछ। अनि यो कुराको बुझ्न महान आवश्यक कुरा छ। अनि धार्मिकता एक किसिमको पोषक जस्तो हो, यो सबैको निम्ति उपलब्ध छ, तर यो विश्वास गर्नेहरूमाथि मात्र आउँदछ। अनि त्यसपछि फेरि पावल भन्छन् कि यो हरेकलाई आवश्यक छ, तपाईँ र मलाई आवश्यक छ। त्यस पदमा भनिएको छ, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। 24 पदमा भनिएको छ, परमेश्वरका अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिमीहरू सित्तैमा धर्मी ठहरिएका छन्। यहाँ उल्लेखित शब्द सित्तैमा ग्रीक शब्द हो डोरिन, जुनको युहना 15:25 पदमा अनुवाद भएको छ, जुनको अर्थ हो बिना कारण। हाम्रो प्रभुले भन्नुभयो तिनीहरूले उहाँलाई बिना कारण घृणा गरे। त्यहाँ यसको कुनै आधार थिएन। अहिले पावल भनिरहेका छन् सित्तैमा धर्मी ठहरिन्छन्, अर्थात बिना कारण धर्मी ठहरिन्छन्। हामीमा कुनै स्पष्टीकरण छैन। परमेश्वर भन्नुहुन्न कि ओ तिमीहरू अति नै सुन्दर मानिस हौ, मैले तिमीहरूको निम्ति के गर्नुपर्दछ। हामीले पहिले नै देखिसकेका छौ कि हामीमा हाम्रा आवश्यकहरू भन्दा केही पनि त्यस्तो कुरा छैन जुनले परमेश्वरको अनुग्रहको बोलाउँदछ। हामी बिना कारण धर्मी भएका छौ, यो उहाँको अनुग्रहद्वारा हो, जुनको अर्थ हो हाम्रा पापमा कुनै सद्गुण छैन। अनुग्रह त्यो दया त्यो कृपा हो जुन पाउनको निम्ति हामी कति पनि योग्यका थिएनौ, तर पनि परमेश्वरको कारण दिइयो। यसलाई अंग्रेजीमा भनिन्छ अनमेरिटेड फेभर। यो प्रेम क्रियामा वा व्यवहारमा हो। यो येशु प्रभुमा भएको उद्धारद्वारा हामी बिना कारण उद्धार पाएका छौ। उद्धार सधैँ परमेश्वरको अनुग्रहसँग जोडिएको छ। परमेश्वरले तपाईँ र मलाई उद्धार गर्न सक्नुको कारण ख्रिस्टले हामीलाई उद्धार वा मुक्ति दिनुभएको छ। उहाँले दामको चुक्ता गर्नुभएको छ। यो उद्धार हामी कहाँ उपलब्ध गराउन ख्रिस्ट क्रूसमा मर्नुभयो। देख्नुभयो, विश्वासद्वारा धर्मी ठहरै वास्तवमा हाम्रा पापहरूको वियोग भन्दा ठूलो कुरो हो। यसको मतलब क्षमा भन्दा ख्रिस्टको धार्मिकताको जोड वा थप हो। अर्को शब्दमा हामीलाई ख्रिस्टमा राखिएको छ, जहाँ हामी पूरा अनन्तकालभरि परमेश्वरको सन्तान बन्नेछौ। उहाँको अनुग्रहद्वारा यही नै तरिकामा परमेश्वर हामीलाई उद्धार गर्नुहुन्छ। यो झरना हो जुनबाट यो अनुग्रहको युगमा परमेश्वरको जीवित पानीहरूको बगी झर्दछ। अनि उही समयमा परमेश्वरले जुन काम गर्नुभएकोले अर्थात आफ्नो पुत्रलाई मर्न पठाउनु भएकोले परमेश्वर हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। पौल एफिसी 2:4-5 पदमा भन्छन्, तर परमेश्वरले कृपा निधान भएर उहाँको महान प्रेमले गर्दा हामीलाई प्रेम गर्नुभयो। हाम्रा अपराधहरूद्वारा हामी मरेका थियौं, तापनि हामीलाई ख्रिष्टको साथसाथै सजीव पार्नुभयो। अनुग्रहबाट तिमीहरूले उद्धार पाएका छौ। हामी मित्र परमेश्वरले आफ्नो अनुग्रहद्वारा ख्रिष्टमा विश्वासद्वारा हाम्रो उद्धार गर्नुहुन्छ। 25-26 पदमा भनिएको छ, परमेश्वरले ख्रिष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। पद 25 अन्तिम खण्डमा भनिएको छ, उहाँको रगतले विश्वासद्वारा। यो कुरा ध्यान दियौ, त्यो रगतले उहाँको जीवनको बताउँछ। हिब्रू 9:22 पदले भन्छ, रगत नबगाइकन पाप मोचन हुँदैन। मित्र, यदि कसैले कुनै व्यक्तिलाई चक्कुले घोच्दछ, तब उसको शरीरबाट पूरा रगत निस्किजान्छ र त्यो मानिस मर्दछ, किनभने शरीरको जीवन वा प्राण रगतमा हुन्छ। अनि येशु ख्रिष्टको जीवन वा प्राण दिइएको थियो। सिमोन पत्रुसको अनुसार त्यो रगत अति नै अनमोल हो। भनिएको छ 25 पदमा भनिएको छ, परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वरले उद्धार अगाडि सार्नुभयो। परमेश्वर उद्धारको मुख्य एकमात्र कर्ता हुनुहुन्छ। उहाँले मात्र आज उद्धार गर्न सक्नुहुन्छ र तपाई र म उद्धार गर्न सक्दैनौ। कुनै मण्डलीले उद्धार गर्न सक्दैन, कुनै आस्थाले उद्धार गर्न सक्दैन। पाउले कुरन्थीका विश्वासीहरूलाई दोस्रो कुरन्थी 5:18 भन्छन्, जसले हामीलाई ख्रीष्टद्वारा आफूसित मिलाप गराउनुभयो। उहाँले यो गर्नुभयो। अहिले उहाँले हामीलाई मिलापको सेवा दिनुभएको छ र पवित्र परमेश्वरले आज तपाई र मसँग माग्नुहुने कुरा नै उहाँसँग मिलाप गर्नु हो। परमेश्वरको हृदयलाई कोमल पार्न वा पग्लाउन तपाईँले केही काम गर्न आवश्यक छैन। परमेश्वरको हृदय पहिले नै नरम छ। तपाईँले गर्नुपर्ने काम नै उहाँ कहाँ आउनु हो। उहाँ तपाईँलाई भन्नुहुन्छ, परमेश्वरसँग मिलाप गर। ख्रीष्टलाई अगाडि सारिएको छ, उहाँलाई प्रदर्शन गरिएको छ, प्रस्तुत गरिएको छ। के को लागि? पद 25 अन्तिम खण्डमा भनिएको छ, प्रायश्चित हुनलाई। यसले करिब 2000 वर्ष अघिको कुरातिर संकेत गर्दछ, जब ख्रीष्टलाई उद्धारकर्ताको रूपमा अगाडि सारिनु भएको थियो। तपाईँले यादै होला, मन्दिरको पर्दाले कृपा आसनको छिपाएको थियो। त्यस पर्दालाई छिचोलेर जान केवल प्रधान पुजारी मात्र सक्थ्यो, जहाँ कृपा आसन राखिएको हुन्थ्यो। तर आज ख्रीष्टलाई हाम्रो अगाडि कृपा आसनको रूपमा सारिएको छ। कृपा आसनको बारेमा बात गर्दा हिब्रूको लेखक भन्छन्, हिब्रू 9:5 पदमा, यसमाथि महिमाका करूबहरूले छहारी पारिराखेका कृपा आसन रहन्थ्यो। ग्रीक शब्दमा कृपा आसन हो हेलास्टियोन, अनि यो उही शब्द प्रायश्चितमा अनुवाद गरिएको छ। ख्रीष्टलाई कृपा आसनको रूपमा अगाडि सारिएको छ। तपाईँले यादै होला, कर उठाउने व्यक्ति यसरी परमेश्वर कहाँ पुकार गरे, लुका 18:13 पदमा, किनभने तिनलाई कृपा आसनको आवश्यक छ। प्रभु, म पापीमाथि दया देखाउनुहोस्, म पापीमाथि दया देखाउनुहोस्। अर्को शब्दमा, के म जस्तो कर उठाउने पापी आउन सक्ने खालि एउटै मात्र कृपा आसन छ? देख्नुभयो, जब यहुदी कर उठाउने व्यक्ति यहुदी कर उठाउने मानिस बन्छ, तिनी आफैबाट, मन्दिरबाट र कृपा आसनबाट बहिष्कृत हुन्छन्। पौल भनिरहेका छन् कि अहिले कृपा आसनको प्रदर्शन गरिएको छ। परमेश्वरले ख्रीष्टलाई विश्वासद्वारा आफ्नो रगतमा प्रायश्चित हुनलाई अगाडि सार्नु भएको छ। यो कुरा थाहा पाउनु अति नै अद्भुत कुरा हो कि हामीसँग पवित्र परमेश्वर हुनुहुन्छ, जो हर्षमा, आनन्दमा र सन्तुष्टतामा आज संसारतिर कृपा आसन फैलाउनु भएको छ। परमेश्वर अनिच्छुक रूपमा उद्धार गर्नुहुँदैन। यदि तपाई आउनुहुन्छ भने उहाँ पूरा हृदयले उद्धार गर्नुहुन्छ। उहाँले तपाईँलाई उद्धार दिनुहुन्छ। युहन्ना 6:37 पदमा उहाँ भन्नुहुन्छ, म कुनै पनि रीतिले तिमीलाई त्याग्ने छुइन। वास्तवमा तपाईँ र म पवित्र परमेश्वरबाट अलग गरिएका हौं र अलग गरिएका थियौं, तर अहिले हाम्रो निम्ति उहाँको रगतद्वारा त्यो बाटो खोलिएको छ। भनिएको छ, परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। अहिले पावल प्रश्न गर्दछन्, 27 पदमा, तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? यो कर्मको सिद्धान्तद्वारा हुने कदाचित होइन, यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ। यदि परमेश्वर ख्रीष्टमा विश्वासद्वारा उद्धार गरिरहनु भएको छ, तर तपाईँको सद्गुण वा तपाईँको धर्म कर्महरूद्वारा होइन भने घमण्ड कहाँ छ? के को बारेमा तपाईँ र म भुक्ने? मित्र, आज हामीसँग केही कुरा छैन जुनमा हामी गर्व घमण्ड गर्न सक्छौ। पावल प्रश्न गर्छन्, तब घमण्ड कहाँ गयो? र पावलले उठाएको प्रश्नको आफै उत्तर दिन्छन्। भन्छन्, त्यसको त ठाउँै रहेन। कुन व्यवस्थाको कारणले? कुन कामहरूको? कुनै पनि होइन, तर विश्वासको व्यवस्थाद्वारा। यहाँ उल्लेखित विश्वासको व्यवस्था पुरानो नियममा उल्लेखित मूसक व्यवस्था होइन, तर त्यसको अर्थ हो व्यवस्थाको सिद्धान्त वा शिक्षा। 27 पदमा हामी पढ्छौ, भनिएको छ, तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? कर्मको सिद्धान्तद्वारा हुने कदाचित होइन, यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ। त्यसकारण घमण्ड गर्ने कुनै स्थान छैन। 28 पदमा भनिएको छ, यसकारण व्यवस्थाका कर्महरूको पालन बिना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छन् भनी हामी ठान्छौ। यहाँ नै अमित्र पाउलले पहिले उठाएको विषयको निष्कर्षमा आइरहेका छैनन्। बरु पाउल किन घमण्डको ठाउँ रहेन त्यसको स्पष्टीकरण दिइरहेका छन्। अनि 29 पदमा भनिएको छ, के परमेश्वर केवल यहुदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र के उहाँ अन्य जातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्छ। अर्को शब्दमा के परमेश्वर यहुदीहरूको मात्र हो? अन्य जातिहरूको होइनन्? पाउल भन्छन् हजुर, अन्य जातिहरूको निम्ति पनि हो। अहिले यो कुरा सुन्नुहोस्, यो अति नै बलियो तर्क हो। पाउल भन्छन् यदि व्यवस्थाद्वारा धर्मी ठहरिएको भए तब परमेश्वर यहुदीहरूको मात्र परमेश्वर हुनुहुन्छ, तर यदि धर्मी नठहरिने काम वा उद्धार विश्वासद्वारा भए तब उहाँ दुवै यहुदीहरू र अन्य जातिहरूको परमेश्वर हुनुहुन्छ। अहिले यो तर्कको ध्यान दिनुहोस् त, यदि यहुदी यस कुरामा ढिट भएर अडिग रहे तब त्यहाँ दुई परमेश्वर हुनुपर्छ, एउटा यहुदीहरूको निम्ति, अर्को अन्य जातिहरूको निम्ति। तर यहुदीहरूले यो हुन अनुमति दिँदैनन्, किनभने यहुदी एकमात्र परमेश्वरमा आस्था राख्ने जाति हो। त्यसकारण पाउलले भन्छन् 29 पदमा, के परमेश्वर केवल यहुदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र के उहाँ अन्य जातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्य जातिहरूका पनि परमेश्वर हुनुहुन्छ। अनि 30 पदमा भनिएको छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, उहाँले खतनावालालाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। अर्को शब्दमा त्यहाँ खालि एउटै मात्र परमेश्वर हुनुहुन्छ। पुरानो नियममा उहाँले मानिसहरूलाई व्यवस्था दिनुभयो, मानिस असफल रह्यो। परमेश्वरले तिनीहरूलाई व्यवस्थाको पालनद्वारा उद्धार गर्नु भएन। उद्धार सधैँ बलिदानद्वारा थियो, जुन मानिसले विश्वासमा ल्याउँदथ्यो, जुनले प्रभु येशु ख्रिष्टको आगमनको तिर संकेत गर्दथ्यो। 31 पदमा भनिएको छ, तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्दछौ। मित्र, व्यवस्थाको उल्लेखमा म सोच्दछु यो शब्दको अर्को अर्थमा ल्याउँदछ, यो यहाँ मसक व्यवस्थासँग सीमित गरिएको छैन, न यसले खालि अरू केही व्यवस्थासँग संकेत गर्दछ, बरु यसले पूरा पुरानो नियम प्रकाशतिर संकेत गर्दछ। विश्वास व्यवस्थाको कामहरूको वर्जित गर्दछ। तर के यसले पूरा पुरानो नियमको प्रकाशको रद्द गर्यो? निश्चय नै होइन। पाउले अर्को अध्यायमा पुरानो नियमद्वारा दुई व्यक्तिको अर्थात अब्राहम र दाऊदको उदाहरण सहित प्रस्तुत गर्छन्। यी दुई विशिष्ट मानिसहरू विश्वासद्वारा उद्धार पाए, कर्महरूद्वारा होइन। वास्तवमा अब्राहम व्यवस्था दिनुभन्दा करिब 400 वर्ष पहिले जन्मेका थिए, जिएका थिए र मरेका थिए। अब्राहम मोसाइक व्यवस्थाको आधारमा जीवनयापन गरेनन्, किनभने उसको दिनमा यो व्यवस्था दिएको थिएन। परमेश्वरले उसलाई बेग्लै आधारमा उद्धार गर्नुभयो, जुन विश्वासद्वारा हो। अनि कसैले यो प्रश्न गर्ला, दाऊदको बारेमा नि के? अहिले इमानदारपूर्वक भन्नुहोस्, के तपाईँ सोच्नुहुन्छ कि दाऊद व्यवस्था पालन गरेर उद्धार पाउन सक्थे? निश्चय नै सक्दैनथे। पुरानो नियमले यो स्पष्ट पार्दछ कि दाऊदले व्यवस्थाको उल्लंघन गरे र पनि परमेश्वरले उसलाई उद्धार गर्नुभयो। कसरी? उहाँले विश्वासद्वारा उसलाई उद्धार गर्नुभयो। दाऊदले परमेश्वरको विश्वास गरे र भरोसा गरे, अरू त के, उसको पापमा परमेश्वर कहाँ पश्चातापमा आए। परमेश्वरले उसलाई स्वीकार गर्नुभयो र विश्वासद्वारा उसलाई उद्धार गर्नुभयो। आज मेरो मित्र, जब तपाईँ र मैले म पापी हुँ भनी स्वीकार गरेर ख्रिष्टलाई उद्धारकर्ताको रूपमा विश्वास गर्यौं भने, चाहे हामी जोसुकै किन नहौं, हामी कस्ता किसिमका मानिस नै किन नहौं, परमेश्वरले हामीलाई उद्धार दिन सक्नुहुन्छ। किनकि परमेश्वरले आज मानिसलाई त्यस एउटै आधारमा राख्नु भएको छ र उहाँको प्रश्न हो कि मेरो पुत्र येशूमाथि विश्वास गर्छौ जो तिमीहरूको निम्ति मर्नु भएको छ, तब तिमीहरूले उद्धार पाउनेछौ।
देख्नलाई देख्नलाई यसो चाहिँ
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470 35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।